नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल साउन महिनाको 3 गते आइतबार, आषाढ शुक्ल पक्ष पञ्चमी तिथि। तदनुसार जुलाई 19 तारीक सन् 2026, नेपाल सम्बत 1146। आर्थिक कूटनीति प्राथमिकतामा शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। कार्यक्रमको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौं। विगतका अन्तर्राष्ट्रिय सम्बन्धमा द्विपक्षीय सम्बन्धभित्रै सबै विषय अटाउने गर्थे। नेपालले अब द्विपक्षीय र आपसी हितमा मात्र केन्द्रित नरहेर वृहत आयामका रूपमा आर्थिक कूटनीतिलाई अंगालेको छ र पछिल्ला वर्षहरूमा आर्थिक कूटनीतिले उच्च प्राथमिकता पाउन थालेको छ। परराष्ट्र मन्त्रालयले महाशाखा नै स्थापना गरेर आर्थिक कूटनीतिको संस्थागत विकासमा जोड़ दिएसँगै नीति र बजेटले पनि त्यसतर्फ प्राथमिकता दिएको हो। विश्व परिवेशमा एक दशक यता बढ़ेको विश्व बजार, विश्व अर्थतन्त्र, लगानी र आयात निर्यातका फराकिला दायरा र विकसित देशले अपनाएको विकास रणनीतिका कारण आर्थिक कूटनीतिको आयाम बलियो बनेको छ। सोही आयाम पछ्याउँदै नेपालले आर्थिक कूटनीतिलाई स्वदेश र विदेश बीचको अन्तर्सम्बन्ध विस्तारको महत्वपूर्ण औजारका रूपमा अगाडि सारेको छ। आर्थिक कूटनीतिको अभ्यास उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, नेपालको विगतको अभ्यास हेर्ने हो भने पनि द्विपक्षीय सम्बन्धभित्रै सबै कूटनीतिक आयाम अटाएको अनुभूति पूर्व परराष्ट्र सचिव डाक्टर मदन कुमार भट्टराई औल्याउनुहुन्छ। वहाँले भन्नुभयो, आर्थिक कूटनीति नियमित कूटनीतिकै एउटा अंग हो, तर देशको विकाससँग जोडेर यसलाई फराकिलो बनाइएको मात्र हो। नेपालमा परराष्ट्र मन्त्रालय समेत नरहेको अवस्थामा शासकीय ओहदाका व्यक्तिले अपनाउने सूझबूझपूर्ण अवधारणामा अन्य देशसँगको सम्बन्ध प्रगाढ बनाउने गरिएको थियो। भट्टराईका अनुसार तत्कालीन श्री तीन जंगबहादुर राणाले बेलायत भ्रमण गर्दा नेपाल भित्राएको गिद्धे प्रेस नेपालको उति बेलाको आर्थिक र शासकीय कूटनीतिको पहिलो पहल मानिएको छ, जसबाट नेपालमा विक्रम सम्वत 1910 पहिलो लिखित कानूनका रूपमा मुलुकी ऐन छापिएको थियो। त्यस्तै चन्द्र शमशेरले 1964 बेलायत भ्रमण गरेपछि नेपालमा विद्युत उत्पादन र विकासको आरम्भ भएको थियो। नेपालमा उद्योग धन्दाको विकास पनि युरोपसँगको कूटनीतिक सम्बन्धकै आधारमा भएको थियो। तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको बेलायत भ्रमण र त्यसपछि 1993 सालमा स्थापित विराटनगर जुट मिल अर्को आर्थिक तथा विकास कूटनीतिको बलियो उदाहरण हो। त्यसपछि राजा महेन्द्रको कूटनीतिक पहलले नेपालमा उद्योग धन्दासँगै राजमार्गको उच्च विकास भएको इतिहास छ। नेपालमा विदेशी सहयोगमा धेरै उद्योग स्थापना भएको भट्टराई औल्याउनुहुन्छ। अहिलेको आर्थिक कूटनीतिको अवस्था विगतको भन्दा निकै प्रतिस्पर्धात्मक धारमा अगाडि बढ़ेकाले यसलाई फरक धारमा अगाडि बढ़ाउनु परेको वहाँले धारणा राख्नुभयो। समृद्ध अर्थतन्त्रको आधार उपशीर्षक छ। भावी पुस्ताको भविष्य नेपालमै सुनिश्चित गर्ने गरी समृद्ध अर्थतन्त्र सहितको मुलुक निर्माण गर्ने लक्ष्य वर्तमान सरकारको छ। त्यसैले सरकारले आर्थिक कूटनीतिलाई सक्रिय तुल्याएको छ। सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले समृद्ध मुलुकको बलियो आधारका रूपमा आर्थिक कूटनीतिलाई अगाडि बढ़ाएको छ। मन्त्रालयले छुट्टै आर्थिक कूटनीति महाशाखा स्थापना गरेर देशगत रणनीति निर्माण समेत थालिसकेको छ। देशभित्रै आन्तरिक तहमा र अन्तर्राष्ट्रिय स्तरमा समेत आर्थिक कूटनीतिक गतिविधिलाई मन्त्रालयले सक्रिय बनाएको छ। आर्थिक कूटनीति प्राथमिकतामा गोर्खापत्रको मुख्य समाचार हो यो। फूटको संघारमा कांग्रेस, नयाँ पार्टी गठनको गृह कार्यमा इतर पक्ष, नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। औपचारिक संवादहीनतामै पुगिसकेका संस्थापन र इतर पक्षका गतिविधिले कांग्रेसलाई फूटको संघारमा पुर्याएको छ। 6 साउनमा बीपी स्मृति दिवस नै छुट्टै मनाउने घोषणा गरिसकेको इतर पक्षले आन्तरिक एकताको सम्भावना पनि करिब समाप्त भएको निष्कर्ष निकालेको छ। चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा गत शुक्रबार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति, इतर पक्षका पदाधिकारी र पूर्व पदाधिकारीको विस्तारित बैठक बसेको थियो। उक्त बैठकमा नेताहरूले एकताप्रति आशा मारेको बताएका थिए। इतर पक्षका नेता मेन विश्वकर्माले भन्नुभयो, अब कुनै त्यस्तो चमत्कार भयो भने मात्रै पार्टीभित्र मेलमिलाप र एकता होला, तर अहिलेसम्मको स्थितिमा त्यो सम्भावना 99% समाप्त भएको अनुभव नेताहरूले सुनाउनु भएको छ। संस्थापनले हामीलाई पर्खाउने बाहेक केही काम गरेन। फूटको संघारमा कांग्रेस, नयाँ पार्टी गठनको गृह कार्यमा इतर पक्ष, नयाँ पत्रिकाको मुख्य समाचार हो यो। प्रदेश सरकारमा जान नेकपाले थाल्यो कांग्रेस एमालेसँग संवाद शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर बनाएको छ। संघ प्रदेश सरकारबाट असार 2082 बाहिरिएको नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश सरकारमा जाने दाउमा छ। कांग्रेस एमाले गठबन्धनमा खटपट आएपछि नेकपाले प्रदेश सरकारमा जान गृह कार्य शुरू गरेको हो। सुदूरपश्चिम कर्णाली लुम्बिनी बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपाले कांग्रेस र एमालेसँग समानान्तर संवाद थालेको छ। सुदूरपश्चिम सरकारमा कांग्रेस एमाले गठबन्धन टुटेसँगै नेकपाले ठूलो दलका रूपमा मुख्यमन्त्रीमा दावी गरेको छ। सुदूरमा नेकपा सबैभन्दा ठूलो दल भएको भन्दै मुख्यमन्त्रीमा दावी गरेको हो। 52 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेकपा उन्मुक्तिको एकता भएपछि का 22 र एमालेका 11 सदस्य छन्। बहुमतका लागि 27 सदस्य आवश्यक पर्छ। नेकपा र एमाले मिल्दा सहजै बहुमत हुन्छ। सुदूरपश्चिममा हाल कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री हुनुहुन्छ। प्रदेश सभामा कांग्रेसका 18 सदस्य छन्। नेकपा र कांग्रेस मिल्दा पनि बहुमत सरकार बन्छ। प्रदेश सरकारमा जान नेकपाले थाल्यो कांग्रेस एमालेसँग संवाद कान्तिपुरको भित्री पृष्ठको समाचार हो यो। एमाले सरकारबाट बाहिरिने गोर्खापत्रले भित्री पृष्ठमा खबर बनाएको छ। बागमती प्रदेश सरकारको प्रमुख सत्ता साझेदार नेकपा एमाले सरकारबाट बाहिरिने भएपछि वर्तमान सरकार संकटमा परेको छ। एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारका मन्त्रीहरूलाई हिजो राजीनामा दिन निर्देशन दिएसँगै सत्ता गठबन्धनमा खटपट आएको हो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले एमालेबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई राजीनामा दिएर बाहिरिन निर्देशन दिनुभएको छ। एमाले सरकारबाट बाहिरिने गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। बैंकको ढोकाभन्दा साहुको दैलो सजिलो कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। रौतहटको गरूडा नगरपालिका एक जयनगरकी 40 वर्षीय सेहरा खातुनले 17 माघ 2073 घर खर्च चलाउन गाउँकै साहु जयमंगल महतोसँग 1,50,000 रूपियाँ सापट लिनुभयो। महतोले वार्षिक 36% ब्याज लिने शर्तमा एक वर्षको भाकामा ऋण दिनुभयो। आफूले दिएको रकम जोखिममा पर्ने भन्दै उहाँले मूलधनको 64,00,000 रूपियाँको तमसुक कागजातमा खातुनलाई ल्याप्चे औठा छाप लगाउन बाध्य पार्नुभयो। खातुनले 2,00,000 तिरिसक्दा पनि ऋण चुक्ता भएको छैन। रौतहटकै वृन्दावन नगरपालिका 5 का शिवशंकर महतोले गुजरा नगरपालिका 8 का शिवप्रसाद राय यादवबाट 2072 सालमा घर बनाउन भन्दै 27,00,000 रूपियाँ लिनुभयो। उहाँले 100/3 का दरले ब्याज तिर्ने भनेर एक वर्षका लागि कागज पनि गर्नुभयो। सँगै 1 बिघा 4 कट्ठा जमिन रजिस्ट्रेशन पास नै गरेर यादवलाई दिनुभयो। महतोले एक वर्षमा ब्याज र सावा तिर्न सक्नु भएन, तर 6 वर्षपछि 25,00,000 रूपियाँ तिर्नुभयो। यादवले भने 1 बिघा 4 कट्ठा जमिन 84,00,000 बेचिसकेका रहेछन्। महतोले भन्नुभयो, मैले 25,00,000 तिरे, अझै लाखौं रूपियाँ तिर्न भन्छन्, जग्गा बेचिसकेछन्, अब म के गरौं। खातुन र महतो मिटर ब्याज पीड़ितका प्रतिनिधि पात्र हुनुहुन्छ। साहु महाजनको चर्को ब्याज असुलीले यस्ता हजारौं नागरिकको उठीवास लागेको छ। मिटर ब्याज पीड़ितलाई न्याय दिलाउन भन्दै 2079 गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगका अनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा 24,000 भन्दा बढ़ी पीड़ितको उजुरी छ। पीड़ितले 36% ब्याज र कतिपय अवस्थामा ब्याजको पनि ब्याज अर्थात स्याज तिर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। कतिपय पीड़ित भने 48%सम्म ब्याज लिने गरिएको बताउँछन्। मिटर ब्याजको समस्या नयाँ भने होइन। केही वर्ष यता मिटर ब्याज पीड़ितको आन्दोलन सरकारसँग सहमति कार्यान्वयन नभएपछि फेरि आन्दोलनको चक्र चलिरहेको छ। सरकार र मिटर ब्याज पीड़ित बीच शुक्रबार चौथो पटक पनि सहमति भएको छ, तर समाधान कहिले हुन्छ भन्ने सुनिश्चित छैन। मिटर ब्याजको यो समस्याले मुलुकको वित्तीय नीति र समावेशी वित्तीय पहुँचका लागि राज्यले अघि बढ़ाएका नीति तथा कार्यक्रमको औचित्यमा भने प्रश्न उठाइरहेको छ। मुलुकको वित्तीय प्रणालीमा आम नागरिकको सहज पहुँच स्थापित हुन नसक्दा तथा नागरिकको आवश्यकता अनुसार सेवा दिन नसक्दा साहु महाजनबाट चर्को ब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको विज्ञहरूले टिप्पणी गरेका छन्। ब्याङ्कहरूको ब्याजदर निकै कम छ। ब्याङ्कको ढोकाभन्दा साहुको दैलो सजिलो। कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। बाढ़ी पहिरोको जोखिम, सड़क अवरूद्ध, यातायात राति बन्द। गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। राष्ट्रिय गौरवको काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला सड़क आयोजना रातिको समयमा बन्द हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुस्ताङ जिल्लाबाट बग्ने काली गण्डकी नदी सहित साना खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि सतर्कता अपनाउन सड़क बन्द गरेको हो। जिल्ला सुरक्षा समिति मुस्ताङको हिजो बसेको बैठक तथा छिमेकी जिल्ला मेग्दी संघको समन्वयमा हिजो र आज साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द गरिने प्रमुख जिल्लाधिकारी अजिता शर्माले बताउनुभयो। बाढ़ी पहिरोको जोखिमका कारण सड़कमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णयको कार्यान्वयनका लागि मुस्ताङ र म्याग्दी प्रशासनले सड़क खण्डमा सुरक्षाकर्मी खटाउने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। बेनी जोमसोम जाने सवारी साधनलाई बेनी नगरपालिका 9 गलेश्वर बजार र मुस्ताङबाट आउने सवारी साधनलाई घाँसामा रोकिनेछ। मुस्ताङ जाने सवारी साधन साँझ 7 बजेभित्र मुस्ताङ प्रवेश गर्नुपर्ने र मुस्ताङबाट फर्किने सवारी साधन साँझ 7 बजेभन्दा अघि नै गलेश्वर क्षेत्रबाट अगाडि बढ़नुपर्नेछ। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोममा कोरोला सड़क आयोजनाले 76 किलोमिटर लामो बेनी जोमसोम सड़क आयोजना 2074 निर्माण शुरू गरिएको थियो। सड़क आयोजनाको बेनी लेतेसम्मको 38 किलोमिटर सड़क खण्डमा साना ठूला पहिरा रहेका छन्। बेनी दरबाङ सड़क बन्द, त्यसै गरी बागलुङ खण्डमा पहिरो, राति बाटो बन्द अनुसार यो सिद्धार्थ राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यसै गरी काली गण्डकी करिडोर अन्तर्गत बागलुङ खण्ड पहिरोका कारण 4 दिनदेखि अवरूद्ध छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दी सहितका जिल्लामा अति भारी वर्षाको सम्भावना रहेको भन्दै म्याग्दी जिल्लाभित्रका लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा पनि राति रोक लगाएको छ। उत्तरी गोर्खाको बेनीघाट, आरूघाट, लार्के सड़क खण्ड अन्तर्गत धार्चे गाउँपालिका 3 कालो भीरमा ठूलो ढुंगा खस्दा दोभान जगत सड़क खण्ड पनि 2 दिनदेखि अवरूद्ध रहेको छ। बाढ़ी पहिरोको जोखिम, सड़क अवरूद्ध, यातायात राति बन्द। गोर्खापत्रले भित्री पृष्ठमा समाचार बनाएको छ। भारी वर्षाको जोखिम, 23 जिल्ला रेड अलर्टमा, रात्रिकालीन सवारीमा रोक, यसै प्रसंगलाई अन्नपूर्णले पनि भित्री पृष्ठमा खबर छापेको छ। आज मुसलधारे वर्षाको सम्भावना शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। मनसूनको न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै हिजो साँझबाट सक्रिय बनेको वर्षा गराउने प्रणाली आज झन सशक्त हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि भोलि बिहानसम्मको अवधिमा देशभर वर्षा हुनेछ। आज मुसलधारे वर्षाको सम्भावना नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो। यो रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। संघीय र प्रदेश बजेट फितलो रह्यो, गत वर्षको संघीय बजेट कार्यान्वयन कारोबारको मुख्य खबर हो यो। संघीय सरकारको गत आर्थिक वर्ष 2082/83 बजेट कार्यान्वयन निकै कमजोर देखिएको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले 19.64 खर्ब रूपियाँको बजेट ल्याउनु भएको थियो। यो बजेट पौडेल सहित तीनजना अर्थमन्त्रीले कार्यान्वयनमा लग्नु भएको थियो, तर बजेटमा राखिएका कुनै पनि लक्ष्य पूरा भएनन्। बजेटको आकारलाई तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले अर्धवार्षिक समीक्षा मार्फत र अहिलेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू बजेट ल्याउँदा परिमार्जन गर्नुभएको थियो। सात प्रदेशले दुई तिहाई मात्र गरे बजेट खर्च। अर्को शीर्षक छ कारोबारमै। गत आर्थिक वर्षमा संघीय सरकारले 80.55% बजेट खर्च गरेकामा सात प्रदेशको कुल खर्च औसतमा दुई तिहाई मात्र भएको छ। प्रदेशहरूले औसतमा एक तिहाई बजेट खर्च गर्न सकेका छैनन्। सातै प्रदेशबाट संकलित तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा सात प्रदेशको कुल बजेट 2.88 अर्ब 15 करोड़ 61 लाख रहेको थियो। यसमध्ये सात प्रदेशको कुल खर्च 1.87 अर्ब 28 करोड़ 92 लाख रूपियाँ भएको छ। यो कुल बजेटको 66.99% हो। सात प्रदेश मध्ये प्रतिशतका आधारमा सबैभन्दा धेरै खर्च कोशी प्रदेशको 72.72% देखिएको छ भने सबैभन्दा कम मध्य प्रदेशको 56.31% रहेको छ। सात प्रदेशले दुई तिहाई मात्र गरे बजेट खर्च, फितलो रह्यो गत वर्षको संघीय बजेट कार्यान्वयन, दुईवटा शीर्षकको समाचार कारोबारले अग्र पृष्ठमा प्राथमिकताका साथ बनाएको छ। विकास खर्च दशककै कम शीर्षकमा गोर्खापत्रले अर्थ पृष्ठमा समाचार छापेको छ। मुलुकभित्र रोजगारी सिर्जना र पूँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशककै सबैभन्दा कम उपयोग भएको छ। कोरोना संक्रमणका कारण बाहिर निस्कनै नसक्ने समय अर्थात आर्थिक वर्ष 2076-77 बाहेक अन्य सबै वर्षमा गत आर्थिक वर्षभन्दा बढ़ी विकास खर्च भएको छ। कोरोनाको उक्त समयमा पनि विकास खर्च करिब गत आर्थिक वर्षकै हाराहारीमा भएको छ। विकास खर्च दशककै कम गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। विश्वकपमा 60 वर्षपछि भिड्दै अर्जेन्टिना स्पेन शीर्षकमा कान्तिपुरले खबर बनाएको छ। फुटबलमा सामान्यत यस्तो हुन्न, तर विश्वकप 2026मा त्यस्तै भयो जस्तो कसैले प्रतियोगिता शुरू हुनु अगाडि नै पटकथा लेखिसकेको थियो। नत्र विश्वका नम्बर एक र दुई वरियताका टीम फाइनलमा भिड्ने थिएनन्। अझ कोपा अमेरिका च्याम्पियन र युरोपेली विजेता नै उपाधि भिडन्तमा ओर्लिने थिएनन्। अनि विश्व फुटबलकै सर्वकालीन महान खेलाड़ी लियोनल मेसी सामु एउटा अर्को जादुई प्रदर्शनको अवसर जुट्ने थिएन। अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप 48 टीमबाट खुम्चिएर दुई टीममा झरेको छ। सोमबार बिहान निर्णायक खेलका लागि न्यूयोर्क न्यूजर्सी रंगशालामा एक अर्का विरूद्ध खेल्दैछन् डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन। सेमी फाइनल आइपुग्दा लागिरहेको थियो, फ्रान्स नै यसपटक उपाधि जित्छ। सबैभन्दा बढ़ी बलियो टीम छ इंग्ल्याण्डले पनि छ दशक यता पहिलो पटक फाइनल खेल्न बेर छैन। ती सबै सम्भावना निस्तेज पार्दै अर्जेन्टिना र स्पेन नै फाइनलमा पुगेका हुन्। यो हुनेछ एउटा सच्चा फुटबल समर्थकले मनमा चिताएको अन्तिम खेल। विश्वकपमा 60 वर्षपछि भिड्दै अर्जेन्टिना स्पेन, कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।